संसारको इतिहासमा घटेको सबैभन्दा डरलाग्दो काहाली लाग्दो घटना के थियो? के यो होलोकस्ट थियो, जहाँ अडोल्फ हिटलरले 6 लाखभन्दा बढी निर्दोष युरोपेली यहुदीहरूको नरसंहार गरे, वा के यो 9/11 थियो? 2001 सेप्टेम्बर 11 अमेरिकाको ट्विन टावर्स ध्वस्त भएको थियो, जहाँ 3,000 भन्दा बढी मानिसहरू मारिए, अथवा के यो 2058 सालको नारायण हिटी राजदरबार हत्याकाण्ड थियो, जसमा तत्कालीन राजा वीरेन्द्र सहित उनका सम्पूर्ण परिवारको हत्या भएको थियो? क्रिस्चियन मत अनुसार संसारको इतिहासमा घटेको सबैभन्दा डरलाग्दो कालीलाग्दो घटना होलोकस्ट थिएन, 9/11 थिएन, नारायण हिटी राजदरबार हत्याकाण्ड पनि थिएन, तर परमेश्वरको अनन्तको पुत्र येशु ख्रिस्टको क्रुसको मृत्यु थियो। हजुर, तपाईँले सही सुन्नुभयो, संसारको इतिहासमा घटेको सबैभन्दा डरलाग्दो काहाली लाग्दो घटना भनेको परमेश्वरको अनन्तको पुत्र येशु ख्रिस्टको क्रुसको मृत्यु हो। आउनुहोस् आजको मूलपाठबाट यही काली लाग्दो घटनाबारे हामी विचार गर्नेछौँ। कृपया तपाईँको बाइबलमा मसँगै मर्कुसको सुसमाचार 15:33 पल्टाउनुहोस्। तपाईँसँग बाइबल छैन भने हामीसँग केही उपलब्ध बाइबलहरू पछाडि थियो, अहिले बाँकी रहेन, सकिसकेछ, तपाईँको साथीभाइहरूसँग तपाईँले साँपडी लिनुहोस्, तर बाइबल हेर्नुहोस् भने म अनुरोध गर्दछु। मर्कुस 15 हामी हाम्रो मर्कुसको श्रृङ्खलालाई हामी निरन्तरता दिँदैछौँ। अब अर्को हप्ता आउनुभयो भने हामी मर्कुसको अन्तिम एउटा अध्यायमा अन्तिम वचनमा हामी आइपुग्छौँ, त्यसपछि हामी मर्कुसको पुस्तकलाई हामी सक्नेछौँ। र प्रभुको अनुग्रहमा नोभेम्बरको 3 हप्तादेखि हामी फेरि पहिलो युहन्नाबाट नयाँ वचनको श्रृङ्खलालाई सुरु गर्नेछौँ, पहिलो युहन्नाबाट। र यो हाम्रो विश्वास हो कि जब परमेश्वरको वचनलाई व्याख्यात्मक तरिकाले एक पदपछि अर्को पद प्रचार गरिन्छ, बुझाइन्छ, जीवनमा लागू गरिन्छ, अनि त्यसले चाहिँ साँचो परिवर्तन ल्याउँछ। हाम्रो विचारले, हाम्रो गफले, हाम्रो चुटकिला मुक्तक अनुभवले मानिसको जीवनलाई परिवर्तन गर्न सक्दैन, यो हाम्रो दृढ विश्वास हो। केवल परमेश्वरको वचनले नै हामीलाई परिवर्तन गर्न सक्दछ। र हामी आज यहाँ भेला भएको छौँ एउटै उद्देश्यले, परमेश्वरको वचनमा केन्द्रित रहेर आराधना गर्न। अनि त्यो चाहिँ हामी कसरी गर्छौँ? गाएर, प्रार्थना गरेर, वचन पढेर, सुनेर र प्रभुभोजको अभ्यास गरेर। र यसमा हामी वचन सुन्दैछौँ, वचन हेर्दैछौँ र वचनबाटै हामी सिक्दैछौँ। र कृपया तपाईँ आफ्नो बाइबलमा हेर्नुहोस्, मर्कुस 15:33 हामी 41 हेर्नेछौँ आज, र जसमा पढ्छु, कृपया आफ्नो बाइबललाई हेर्नुहोस्। 12:00 to 3:00 सारा देशलाई अन्धकारले छोपियो। 3 बजेतिर यसो भनेर यसो ठुलो स्वरले कराउनु भयो, इलोई इलोई लामा सबखतनी, जसको अर्थ हो, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ? वरपर उभिनेहरूमध्ये कोही कोहीले यो सुनेर भने, सुन, त्यसले एलियालाई बोलाउँदैछ। अनि एकजनाले दौडेर गए, एउटा स्पन्ज सिर्कामा पुरै चोपेर एउटा लामो निगालोमा यसो भनेर उसलाई उहाँलाई पिउन दियो, हेरौँ कतै एलिया त्यसलाई झार्न आउँछ कि। तब यसोले ठुलो स्वर निकालेर आफ्नो प्राण त्याग्नुभयो। अनि मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म 2 भाग गरी च्यातियो। यसोले यसरी प्राण त्याग्नुभएको देखेर उहाँको सामुन्ने उभिएका कप्तानले भने, साँच्चै नै यी मानिस परमेश्वरका पुत्र रहेछन्। त्यहाँ टाढेबाट हेरिरहने केही स्त्रीहरू पनि थिए, तिनीहरूमध्ये मरियम मग्दलेनी अनि सानो छ याकुब र युसुफकी आमा मरियम र सलोमी थिए। उहाँ गालिलमा हुनुहुँदा यिनीहरूले उहाँलाई पछ्याउँथे र उहाँको सेवा टहल गर्थे। येशूको साथमा यरुसलेममा आएका अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए। आजको वचन के को विषयमा थियो भने तपाईँलाई कसैले सोधे, ख्रिस्टको मृत्युको विषयमा थियो भनेर भनिदिनुहोस्। कतिलाई म वचनपछि सोध्ने गर्छु कि आजको वचन के को विषयमा थियो, धेरैले उत्तर दिन सक्नुहुन्न। र तपाईँले, तपाईँलाई कसैले सोधिहालेमा तपाईँलाई थाहा हुनुपर्छ आजको वचन के को विषयमा थियो। के को विषयमा थियो? येशूको मृत्युको विषयमा। र ख्रिस्टको मृत्युको विषयमा प्रचारकले के भन्नुभयो भनेर सोधेमा फेरि यो भनिदिनुहोस् कि परमेश्वरको क्रोध मुनि हाम्रो सट्टामा मरेर ख्रिस्टले हामीलाई परमेश्वरसँग मिलापमा ल्याउनुभयो। यो ख्रिस्टको मृत्युको बारेमा, खालि ख्रिस्टको मृत्युको बारेमा थियो भने मात्र सकिँदैन, तर त्यसको बारेमा के त के यही हो मुख्य विचारै यही हो कि परमेश्वरको क्रोध मुनि हाम्रो सट्टामा मरेर ख्रिस्टले हामीलाई परमेश्वरसँग मिलापमा ल्याउनुभयो। वचन दुईवटा बुधाहरू हुनेछन्। पहिलो बुधा, ख्रिस्टले हाम्रो खातिर परमेश्वरको क्रोध सहनुभयो र मर्नुभयो, र दोस्रो, ख्रिस्टले हाम्रो निम्ति परमेश्वर कहाँ जाने नयाँ बाटो खोलिदिनु भयो। सो टु पोइन्ट्स फर आवर सर्मन टुडे, क्राइस्ट सफर्ड द रथ अफ गॉड एन्ड डाइड फर अस, एन्ड सेकेन्डली क्राइस्ट ओपन्ड फर अस अ न्यू एक्सेस टु गॉड। ख्रिस्टले हाम्रो खातिर परमेश्वरको क्रोध सहनुभयो र मर्नुभयो, 33-37 पदसम्म हामी हेर्दैछौँ परमेश्वरको क्रोध। हिजो आजको चर्चहरूमा परमेश्वर क्रोधको विषयमा कमै मात्रामा कुरा गर्ने गरिन्छ। मलाई थाहा छ नि तपाईँले कहिले चाहिँ त्यो अन्तिमचोटि परमेश्वर क्रोधको बारेमा सुन्नुभएको। यदि कसैले परमेश्वर क्रोधको विषयमा कुरा उठाइहाल्यो भने पनि मानिसहरूले यसरी आपत्ति जनाउँछन् कि क्रोध गर्ने परमेश्वर त पुरानो करारको परमेश्वर हो, नयाँ करारको परमेश्वर त प्रेमी परमेश्वर हुनुहुन्छ। र सुसमाचार प्रचार पनि मानिसहरूलाई प्राय मानिसहरूको सामु परमेश्वरलाई केवल प्रेमको रूपमा मात्र प्रस्तुत गर्ने गरिन्छ। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ, परमेश्वरसँग तपाईँको जीवनको निम्ति एउटा उद्देश्यको योजना छ जस्ता सन्देशहरूले हाम्रा प्रचारहरू भरिएका छन्। परमेश्वरको क्रोधको बारेमा कुरा गर्दा मानिसहरू भड्किन्छन्, सुसमाचार सुन्दैनन् भने हामी डराउँछौँ। हाम्रो आचरण, आफ्नो सामान बिकाउनको निम्ति ग्राहकहरूले सुन्न चाहेको कुराहरू मात्र भनिदिने व्यापारीको जस्तो भएको छ। पहिले परमेश्वरको क्रोधको बारेमा कुरा गर्नुहोस्। यदि मानिसहरूले परमेश्वरको प्रेमको कदर गरेको चाहनुहुन्छ भने उहाँको क्रोधको बारेमा मानिसहरूलाई बताइदिनुहोस्। मानिसहरूलाई समाधानतिर लैजान पहिले तिनीहरूको समस्या त बताइदिनुहोस् कि परमेश्वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता र दुष्टताको विरुद्ध स्वर्गबाट प्रकट भएको छ, जसले सत्यतालाई तिनीहरूका अधर्मले दबाइरहेका छन्। रोमी 1:18। सो बाइबलले जति धेरै परमेश्वरको प्रेमको बारेमा कुरा गर्छ त्यति नै धेरै परमेश्वरको क्रोधको बारेमा पनि कुरा गर्छ, पुरानो करार र नयाँ करार दुवैमा। पद 33 हेर्नुहोस्, यिनीहरू हामी देख्दछौँ, 12:00 बजेदेखि 3 बजेसम्म सारा देशलाई अन्धकारले छोपियो। रोमीहरूले हजारौँ हजारौँलाई क्रुसमा टागिसकेका थिए, तर कहिले पनि यस्तो भएको थिएन। तर जब ख्रिस्टलाई उनीहरूले क्रुसमा टागे, सारा देशलाई अन्धकारले 12:00 बजेदेखि 3 बजेसम्म 3 घन्टा अन्धकारले छोपियो। यो अन्धकार स्वाभाविक अन्धकार थिएन, यो प्राकृतिक अन्धकार थिएन, यो प्राकृतिक सूर्य ग्रहण भएको थिएन। ओके, हामीले बुझ्नुपर्छ, न त यसको पछाडि शैतानको नै हात थियो, किनकि शैतानसँग अलौकिक शक्ति छैन, केवल परमेश्वरसँग मात्र कस्मिक पावर्स अलौकिक शक्ति छ। सो यो अलौकिक यो अन्धकार थियो, अलौकिक अन्धकार थियो, यो सुपर नेचुरल डार्कनेस, र यसको पछाडि परमेश्वरकै हात थियो। पुरानो करार अनुसार अप्राकृतिक अन्धकार परमेश्वरको क्रोधको प्रतीक हो। अन्धकारले परमेश्वरको क्रोध र न्यायलाई सङ्केत गर्दछ। उदाहरणको लागि प्रस्थान 10:21 त्यहाँनिर अन्धकारको विपत्ति हामी पाउन सक्छौँ। अन्धकारको विपत्ति, इसरायलहरू मिश्र देशको दासत्वमा थिए र उनीहरूलाई मिश्र देशको दासत्वबाट छुटकारा दिएर लानुभन्दा अगाडि, अन्तिम विपत्ति पठाउनुभन्दा अगाडि परमेश्वरले प्रस्थान 10:10 अन्धकारको विपत्ति पठाउनु भयो। परमेश्वरले मिश्र देशभरि निष्पक्ष अन्धकार पठाउनु भयो र मिश्रीहरूको न्याय गर्नुभयो। अन्धकारले परमेश्वरको न्यायलाई इङ्कित गर्दछ, र कल्वरीको अन्धकारले पनि परमेश्वरको क्रोध वा न्यायलाई नै जनाउँदछ। ख्रिस्ट क्रुसमा टागिनु भएको बेलामा, त्यो समयमा परमेश्वरले सारा देशभरि आफ्नो क्रोध खन्याउनु भयो, र अझ निर्दिष्ट रूपमा भन्नुपर्दा परमेश्वरले आफ्नै पुत्रमाथि आफ्नो क्रोध खन्याउनु भयो। तर किन परमेश्वर किन क्रोधित हुनुहुन्छ, परमेश्वर किन रिसाउनुहुन्छ? किनकि बाइबलको अनुसार भजन सङ्ग्रह 7:11 अनुसार परमेश्वर निष्पक्ष न्यायाधीश हुनुहुन्छ, जुन परमेश्वरले प्रतिदिन आफ्नो क्रोध दुष्टहरूको विरुद्धमा व्यक्त गर्नुहुन्छ। नहुम 1:2 भन्दछ, परमप्रभु डाही र बदला लिने परमेश्वर हुनुहुन्छ, परमप्रभुले बदला लिनुहुन्छ र क्रोधले भरिपूर हुनुहुन्छ। क्रोधले भरपूर हुनुहुन्छ। परमेश्वरले आफ्ना शत्रु आफ्ना दुश्मनहरूलाई बदला लिनुहुन्छ र शत्रुहरूको लागि आफ्नो क्रोध साँची राख्नुहुन्छ। परमेश्वरको क्रोध फेरि हाम्रो जस्तो अनियन्त्रित र केवल स्वविकेन्द्रित भावना होइन। ओके, हामी पापी छौँ त्यसकारण हामी रिसाउँछौँ, क्रोध गर्छौँ, तर परमेश्वर पवित्र हुनुहुन्छ, उहाँ धर्मी हुनुहुन्छ र उहाँले जे असल छ त्यो प्रेम गर्नुहुन्छ, त्यस कारण परमेश्वर रिसाउनुहुन्छ।
We are angry because we are sinners. God gets angry because he is righteous, he is holy.
त्यो भिन्नता हामीले बुझ्नुपर्छ। परमेश्वर ती मानिसहरूसँग रिसाउनुहुन्छ जसले उहाँको इच्छा उल्लङ्घन गर्छ, र यो बाइबलको विश्वव्यापी सत्यता हो कि सबै मानिसले परमेश्वरको इच्छालाई उल्लङ्घन गरेका छन्। अछुत कोही पनि छैनन् र सबै मानिसले पाप गरेका छन् र परमेश्वरको क्रोध मुनि छन्। तर क्रुसमा परमेश्वरले आफ्नो क्रोध पापी मानिसहरूमाथि खन्याउनु भएन, तर पापीहरूको पाप बोक्नुहुने माथि खन्याउनु भयो, आफ्नो पुत्रमाथि खन्याउनु भयो। परमेश्वरले किन आफ्नै पुत्रमाथि आफ्नो क्रोध खन्याउनु भयो? परमेश्वरले किन आफ्नै पुत्रको अनन्त अनन्त पुत्रको न्याय गर्नुभयो? किनकि ख्रिस्टले हाम्रो पाप बोक्नुभयो र हाम्रो सट्टामा क्रुसमा टाँगिनुभयो। प्रेममा उहाँले हाम्रो ठाउँमा परमेश्वरको क्रोध र न्याय सहनुभयो, त्यो भोग्नुभयो। त्यसकारण हामीमाथि खन्याइनुपर्ने परमेश्वरको क्रोध उहाँमाथि खन्याइयो र हाम्रो विरुद्धमा भएको परमेश्वरको क्रोध उहाँले साम्य पार्नुभयो। त्यसकारण पिता परमेश्वरले आफ्नै पुत्रमाथि कलवरीको क्रुसमा क्रोध खन्याउनु भयो, आफ्नै पुत्रको न्याय गर्नुभयो। त्यो थियो हाम्रो खातिर। के तपाईँलाई गेतसेमनीको बगैँचामा यीशुले गर्नुभएको प्रार्थना याद छ? यीशुले कसरी प्रार्थना गर्नुभएको थियो? हे पिता, यो कचौरा मबाट हटाइदिनुहोस्, तर पनि मैले इच्छा गरे जस्तो होइन, तपाईँले इच्छा गर्नुभयो जस्तो होस्। के कुन कचौराको कुरा गर्नुभयो त्यो यीशुले? परमेश्वरको क्रोधको कचौरा, जसलाई पिउनको निम्ति यीशुलाई गाह्रो भइरहेको थियो। शारीरिक मृत्यु, कोर्रा काँटी गिल्ला पिटाई, क्रुसको मृत्युलाई सम्झेर होइन, त्योदेखि डराएर यीशु त्यसरी प्रार्थना गर्नु भएको थिएन। तर परमेश्वरको क्रोध आफूमाथि लिनुपर्ने, आफूले पिउनुपर्ने भएको कारणले गर्दाखेरि उहाँले परमेश्वरलाई बिन्ती गरिराख्नु भएको थियो। तर पनि उहाँले आफ्नो इच्छा खोज्नु भएन, परमेश्वरको इच्छा पुरा होस् भनेर उहाँले प्रार्थना गर्नुभयो। त्यही भएर परमेश्वरले यीशुको प्रार्थना सुन्नुभयो र परमेश्वरले आफ्नो इच्छा गर्नुभयो जस्तै भयो, कि यीशुले परमेश्वरको क्रोधको कचौराबाट पिउनुभयो। परमेश्वरले आफ्नै पुत्रमाथि क्रोध खन्याउनु भयो र पद 33 अर्थ नै यही हो। 12 बजेदेखि 3 बजेसम्म सारा देशलाई अन्धकारले छोप्यो। परमेश्वर क्रोध ख्रिस्टमाथि पर्यो। जब ख्रिस्ट जन्मिनु भएको थियो, बेथलेहमको त्यो कालो रात उज्यालोमा परिणत भएको थियो, जसै प्रभुको महिमा गोठालोहरूमा चम्कियो। तर गलगथामा मध्य दिन घोर अन्धकारमा परिणत भयो, जसै ख्रिस्ट न्यायको गहिराईमा डुब्नुभयो। यो सब तपाईँ र मेरो पापको कारण भएको थियो, तपाईँ र मेरो पापको कारण भएको थियो। प्रिय मित्रहरू, ख्रिस्टले बोक्नु भएको पापको कालो बाक्लो अँध्यारोले हामीमा हाम्रो पापप्रति एक प्रकारको त्रास जगाउनुपर्छ। पापलाई हल्कै लिन मिल्दैन, किनकि परमेश्वरले पापलाई हल्कै रूपमा लिनुहुन्न। जब हामी पापको बारेमा कुरा गर्छौँ, हाम्रो अर्थ केवल यो होइन कि हत्या गर्नु हुँदैन, हिंसा गर्नु हुँदैन, चोरी गर्नु हुँदैन, भ्रष्टाचार गर्नु हुँदैन, यो हामीले अर्थ लगाइरहेको छैन। हाम्रो पापको अर्थ खालि यसमै सीमित छैन। पाप केवल खराब कार्यहरूको सूची होइन र असल कार्यले अर्थात् पुण्यले यसलाई घटाउन सकिँदैन, किनकि पाप हाम्रो बाहिरी समस्या होइन, यो भित्री समस्या हो। हाम्रो हृदय नै खराब छ, जसबाट सबै खराब कुराहरू निस्कन्दछ। पाप मूलभूत रूपमा परमेश्वरको विरुद्धमा हो। बाइबलको अनुसार पाप भनेको वचन, विचार र व्यवहारमा परमेश्वर विरुद्ध हाम्रो विद्रोहको आचरण हो, र तपाईँ र मेरो हरेक व्यवहारले प्रत्यक्ष रूपमा
परमेश्वरलाई नै असर गर्छ,
परमेश्वरलाई,
यसले परमेश्वरको अनुमान अपमान गर्दछ। त्यसकारण हामीले पापलाई हल्कै लिन मिल्दैन। हामी पापलाई कसरी हल्का रूपमा लिइरहेको हुन्छौँ, व्यावहारिक रूपमा कस्तो देखिन्छ? यदि तपाईँ अभिभावक हो भने, जब तपाईँको छोराछोरीहरूले गल्ती गर्छ, केटाकेटी हो, गल्ती त गरिहाल्छ नि, भन्दै हल्कै नलिनुहोस्। सानैबाट उनीहरूलाई पापबारे सिकाउनुहोस् र परमेश्वरको वचनको शिक्षा र अनुशासनमा हुर्काउनुहोस्। उमेरलाई दोष नदिनुहोस्। कुखुरे भैसामा यस्तै हुन्छ, होइन, पापको कारण त्यो भइरहेको छ, पापको प्रभाव हो त्यो, इफेक्ट अफ सिन हो। त्यही भएर पापबारे सिकाउनुहोस्, सानैबाट बताउनुहोस् पाप के हो भने, चिनाउनुहोस् आफ्नो बालबालिकालाई। सानो गल्ती भइहाल्यो, ठिकै छ भनेर त्यत्तिकै त्यसलाई तपाईँले नजरअन्दाज नलगाउनुहोस्, नपन्साउनुहोस्, व्यवस्था नगर्नुहोस्, तर त्यसलाई सम्बोधन गर्नुहोस्। जवानहरू, जवानहरू यदि आफ्नो बोलीलाई लिएर तपाईँ होसियार हुनुहुन्न भने, जे मन लाग्छ मेरो स्वतन्त्रताको कुरा हो, बोल्न चाहन्छु भने बोल्नुहुन्छ, र हेर्ने हेर्न नहुने तस्बिर र भिडियो नसोचिकन क्लिक गर्न हतार गर्नुहुन्छ भने, तपाईँ आफ्नो पापलाई हल्कै रूपमा लिनुहुँदैछ। सिम्पल विद्यार्थीहरू, यदि तपाईँ परीक्षामा एकचोटि त हो नि भने चिट चोर्नु हुँदैछ भने, तपाईँले पापलाई हल्कै रूपमा लिनुहुँदैछ। यदि तपाईँ आज एक दिन त हो नि चर्चमा जाउन भनेर अरू कामहरूमा व्यस्त हुनुहुन्छ भने, तपाईँले पापलाई हल्कै रूपमा लिनुहुँदैछ, एकदमै हल्कै रूपमा लिनुहुँदैछ। र यदि तपाईँ यी वचनका चेतावनीहरूलाई सुनेर पनि बेलुकी आफ्नो घरमा गएर फेरि आफ्नै पापमा तपाईँ फर्किनुहुन्छ भने, तपाईँले पापलाई हल्कै रूपमा लिनुहुँदैछ, तपाईँले पापलाई गम्भीर रूपमा लिइराख्नु भएको छैन। मित्रहरू, येशु ख्रिस्टको क्रुसको मृत्युले हामीलाई हाम्रो पापप्रति गम्भीर बनाउँदैन भने केहीले पनि बनाउँदैन। तपाईँलाई के लाग्छ, ख्रिस्ट किन मर्नुभयो? तपाईँलाई के लाग्छ, परमेश्वरले ख्रिस्टलाई, आफ्नै पुत्रलाई क्रुसमा किन मार्नुभयो? कि हामी गरिब भएको कारणले हो? हामीलाई धनी बनाउनु थियो त्यही भएर परमेश्वरले आफ्नै पुत्रलाई क्रुसमा सिद्ध्याउनु भयो? कि हामी रोगी भएको कारणले थियो? हामीलाई स्वास्थ्य प्रदान गर्नको निम्ति, चङ्गाई प्रदान गर्नको निम्ति परमेश्वरले आफ्नै पुत्रलाई क्रुसमा सिद्ध्याउनु भयो? के कारणले ख्रिस्ट क्रुसमा किन झुन्डिनु भयो? के हाम्रो पापको कारणले थिएन र? हाम्रो पापको कारणले थियो, हाम्रो पापले ख्रिस्टलाई क्रुसमा झुन्ड्यायो। जसै उहाँले हाम्रो पाप बोकी क्रुसमा झुन्डिनु भयो, हाम्रो पापले ख्रिस्टलाई नरकको अनुभवमा पठाइदियो। पद 34 हेर्नुहोस् न, जसै परमेश्वरको क्रोध ख्रिस्टमाथि खनियो, 34:03 यसो भनेर यसो ठुलो स्वरले कराउनु भयो, इलोई इलोई लामा सबखतनी, जसको अर्थ हो, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ? परमेश्वरबाट त्यागिनु भनेको नर्क हो। यसको अर्थ यो होइन कि नरकमा परमेश्वर हुनुहुन्न। धेरैको ईश्वर शास्त्र त्यो छ, परमेश्वर नरकमा हुनुहुन्न, उहाँ अनुपस्थित हुनुहुन्छ। नरकमा पनि परमेश्वर हुनुहुन्छ, हामीले सम्झिनुपर्छ, बुझ्नुपर्छ। तर नरकमा परमेश्वर उद्धारकर्ताको रूपमा होइन, तर न्यायकर्ताको रूपमा उपस्थित हुनुहुन्छ। नरकको राजा सैतान होइन, प्रिय मित्रहरू, यो बुझाइलाई तपाईँले निकाल्नुहोस्। नरकको राजा परमेश्वर नै हुनुहुन्छ, जसले त्यहाँ न्यायकर्ताको रूपमा शासन गर्नुहुन्छ। सैतान पनि परमेश्वरको शासनको सामु उभिनुपर्ने, परमेश्वरबाट कष्ट भोग्नुपर्ने मै पर्छ। ओके, सो परमेश्वर नरकमा पनि हुनुहुन्छ, तर न्यायकर्ताको रूपमा। र यहाँनिर परमेश्वरले पुत्रलाई, पिता परमेश्वरले पुत्र परमेश्वरलाई त्याग्नु भएको छ, त्याग्नु भएको छ। यसको मतलब परमेश्वर त्यहाँ अनुपस्थित हुनुहुन्थ्यो भन्ने अर्थ लाग्दैन। ओके, परमेश्वर क्रुसमा उपस्थित हुनुहुन्थ्यो, तर पिताको रूपमा होइन, तर न्यायकर्ताको रूपमा, परमेश्वरको रूपमा। त्यसकारण परमेश्वरलाई सम्बोधन गर्ने ख्रिस्टको तरिका अलिकति फरक छ। ख्रिस्टले परमेश्वरलाई के भने यहाँ सम्बोधन गर्नुभयो? प्रायः उहाँले कसरी सम्बोधन गर्नुहुन्थ्यो? पिता भनेर सम्बोधन गर्नुहुन्थ्यो। यहाँनिर कसरी सम्बोधन गर्नुभएको छ? हे मेरा परमेश्वर, हे मेरा परमेश्वर। किन होला? किनकि परमेश्वर त्यहाँ पुत्रलाई सहायता गर्नलाई उपस्थित हुनुहुन्थेन। ओके, बप्तिस्मा र रूप परिवर्तनको बेलामा झैँ येशूको समर्थन गर्न उपस्थित हुनुहुन्थेन, तर पुत्रको न्याय गर्नलाई परमेश्वर त्यहाँ उपस्थित हुनुहुन्थ्यो। त्यही भएर
क्रिस्टले परमेश्वरलाई पिता होइन परमेश्वर भनी सम्बोधन गर्नुभयो. सो पिता परमेश्वरले पुत्र परमेश्वरले क्रुसमा एक्लै छाडिनुभयो, उहाँ त्यागिनुभयो. किन किन किनकि क्रुसमा किनकि क्रुसमा ख्रिस्ट पापमा लतपतिनु भएको थियो र परमेश्वरले आफ्नै पुत्रबाट आफ्नो मुख लुकाउनु भयो, फर्काउनु भयो. अनि त्यो अनुभव ख्रिस्टले गर्नुहुँदैछ, त्यो महसुस गर्नुहुँदैछ कि मेरो पिताले मलाई हेरिराख्नु भएको छैन, मेरो पिताले मबाट उहाँको अनुहार फर्काउनु भयो. किन किनकि पुत्र परमेश्वर येशु ख्रिस्ट क्रुसमा पापमा लतपतिनु भएको थियो, उहाँले हाम्रो पाप बोक्नु भएको थियो. जब परमेश्वर पिताले पुत्र परमेश्वर हेर्नुभयो पापमा उहाँलाई लतपतिएको देखेपछि उहाँले आफ्नो नजर उहाँबाट हटाउनु भयो. अनि त्यो चाहिँ सबभन्दा काली लाग्दो दुःख लाग्दो दृश्य हो कि पिता परमेश्वरले आफ्नै पुत्रबाट आफ्नो मुख फर्काउनु भयो. किन किनकि हबक्कुक 1:13 भन्छ परमेश्वरको दृष्टि यति शुद्ध छ कि उहाँ दुष्ट कुरा हेर्न सक्नुहुन्न, खराबी देखेर उहाँ सहन सक्नुहुन्न. अनन्त विगतदेखि अहिलेसम्म परमेश्वरले कहिले पनि आफ्नो पुत्रदेखि आफ्नो मुख फर्काउनु भएको थिएन. पुत्र पनि अनन्त विगतदेखि सधैँ पितासँगको सिद्ध सङ्गतिमा हुनुहुन्थ्यो, तर पापको कारण उहाँहरू बीचको सङ्गति अस्थायी रूपमा टुट्यो. पापको कारण, पापले गर्दा नै आदम र परमेश्वर बीचको सम्बन्ध टुटेको थियो. पापको कारणले नै हामी पनि परमेश्वरको सम्बन्धदेखि अलग गरिएका थियौँ. तर हामीलाई अनन्त बिछोडबाट बचाउने उद्देश्यले हामी सदालाई नाश नहौँ भनेर पुत्र परमेश्वर पिता परमेश्वरदेखि क्रुसमा बिछोडिनु भयो. त्यो भइरहेको छ क्रुसमा, नाटक भइरहेको छैन यहाँ. यो इतिहास हो, यो दन्त्य कथा होइन, यो उपन्यास होइन. परमेश्वर जसले सबै थोक बनाउनु भयो उहाँ क्रुसमा आएर मर्नुभयो. हामीलाई ग्रहण गर्न पिताले आफ्नै पुत्रलाई अस्थायी रूपमा त्याग्नुभयो. कुन चाहिँ पिताले यसरी गर्नु सक्छ? तपाईँ कतिजना बाबुहरू हुनुहुन्छ यहाँ, तपाईँ सक्नुहुन्छ? कुन चाहिँ बाबुले आफ्नै शत्रुलाई बचाउनको निम्ति आफ्नै पुत्रलाई मार्छ र? म एउटा पिता हो र मलाई थाहा छ कि मबाट यो काम कदापि हुन सक्दैन. यो असोचनीय कुरा हो, अनथिङ्केबल. तर परमेश्वरले मानिसको लागि जे असम्भव थियो त्यही गर्नुभयो. यसै 53:10 भन्दछ कि ख्रिस्टलाई चक्रनाचुर र कष्टमा पार्न परमेश्वरको इच्छा थियो र प्रभुले उहाँको प्राणलाई दोष बलि चाहिँ बनाउनु भयो. परमेश्वरले हामीलाई बचाउनको निम्ति आफ्नै पुत्रलाई क्रुसमा मार्नुभयो. बुझ्नुहुन्छ? देख्नुहुन्छ? यसको गम्भीरतालाई तपाईँ महसुस गर्नुहुन्छ? यो क्रुसको योजना उत्पत्ति 3 बनेको योजना थिएन. एफिसी 1 अनुसार यो योजना अनन्त विगतदेखिको योजना थियो. पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा त्रिएक परमेश्वरले मिलेर बनाउनु भएको योजना थियो. पिता परमेश्वरले मानिस जातिलाई बचाउने योजना बनाउनुभयो. पुत्र परमेश्वरले मानिस जातिको निम्ति क्रुसमा मर्ने उहाँले निर्णय लिनुभयो र पवित्र आत्माले क्रुसमा मर्न देशलाई सहायता गर्ने र हामीलाई परमेश्वरतर्फ खिच्ने, क्रुसमा विश्वास गर्ने निम्ति उहाँतर्फ डोर्याउने उहाँले निर्णय गर्नुभयो. र ख्रिस्टलाई राम्ररी थाहा थियो कि उहाँ चुनिएकाहरूका खातिर परमेश्वरको क्रोध मुनि क्रुसमा मर्नु हुनेछ. तर यो उहाँले अनुभव गर्नुभएको थिएन. जसै ख्रिस्टले क्रुसमा पिताबाट त्यागिएको अनुभव गर्नुभयो, उहाँ स्वर्गको ध्यान आकर्षण गर्ने गरी उच्च स्वरले कराउनु भयो, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ? यो पहिलो पुकारा र यो अन्तिम पुकारा. योभन्दा अगाडि यसले कहिले पनि यसरी पुकार्नु भएको थिएन र अब उहाँले कहिले पनि यसरी पुकार्नुहुन्न. एकचोटि केवल 2000 अगाडि पिता परमेश्वरद्वारा आफ्नै पुत्र परमेश्वर येशु ख्रिस्ट क्रुसमा त्यागिनुभयो र यो त्यागिएको घडी, यो बेलामा, समयमा यो दर्द, यो पीडा यति असहनीय थियो कि पुत्रले स्वर्गतर्फ फर्केर आवाज उठाउनु पर्यो.
यो घडी जब पुत्र कराइराख्नु भएको थियो, परमेश्वरले हामी सबैलाई बचाउने निर्णय नगरेर आफ्नै पुत्रलाई क्रुसबाट झारेर यो सब उहाँले समाप्त गर्न सक्नुहुन्थ्यो, तर उहाँले त्यसो गर्नु भएन. स्वर्ग मौन थियो. The heaven was silent. तर वरिपरि उभिरहेका मानिसहरू भने मौन थिएनन्. तिनीहरूले सुने. 35 र 37 पदलाई हेर्नुहोस् न. वरपर उभिनेहरूमध्ये कोही कोहीले यो सुनेर भने, सुन त्यसले एलियालाई बोलाउँदैछ. अनि एकजनाले दौडेर गई एउटा स्पन्ज सिर्कामा पुरै चोपेर एउटा लामो निगालोमा यसो भनेर उहाँलाई पिउन दियो, हेरौँ कतै एलिया त्यसलाई झार्न आउँछ कि. परमेश्वरलाई आरामिक भाषामा इलोई भनिन्छ र एलियालाई इलाई भनिन्छ. जब येशूले मातृभाषामा परमेश्वरलाई पुकार्नुभयो, जुन भाषा सबैले बुझ्दैनन् थिए, मानिसहरूले तुरुन्तै एलियाको नाउँ लिए. र मलाकी 4:5 र 6 पद अनुसारको भविष्यवाणी अनुसार मसीह अघि ख्रिस्ट आउन अघि एलिया आउनेछन् र उनले सङ्कष्टको समयमा धर्मीजनको उद्धार गर्नेछन् भनेर आशा गरिएको थियो. मलाकी 4 अध्याय अनुसार. त्यसकारण मानिसहरूले तुरुन्तै एलियाको नाउँ लिए. सायद तिनीहरूले येशूको चित्कारलाई गलत बुझेर हुनसक्छ, किनकि इलोई र इलाई एउटै सुनिनु सक्छ. त्यो हुनसक्छ र त्यसो नहुनु पनि सक्छ, किनकि हामीलाई थाहा छैन किन मानिसहरूले एलियाको नाउँ लिए. जे भए पनि यी मानिसहरूले यीशुको गिल्ला गरे, यीशुको गिल्ला गरे. र भजन 69 अध्यायको 21 पदमा भविष्यवाणी गरे चाहिँ, जब यीशुले पानी माग्नुभयो तिनीहरूले के गरे, तिनीहरूले यीशुलाई सिर्का दिए. 36 पद. सिर्काको अर्थ अमिलो एउटा मदिरा भन्दा पनि हुन्छ, अमिलो दाखमत, अमिलो रक्सी, जुन सिपाहीहरूको पेय पदार्थ थियो. त्यहाँ क्रुसमा टाँग्नेहरूलाई उनीहरूले पर्खेर बस्नु पर्थ्यो अनि उनीहरूले पेय पदार्थ खाँदै बस्नु पर्थ्यो, र त्यही तिनीहरूले येशूलाई दिए. यो एक क्रूर उपहास थियो यो. सो अब त्यहाँ बाँकी केही रहेन. ख्रिस्ट परमेश्वरद्वारा साथै मानिसहरूद्वारा त्यागिनुभयो र अन्तत ख्रिस्टले आफ्नो प्राण त्याग्नुभयो. 37 पदलाई. तब येशूले ठुलो स्वर निकालेर प्राण त्याग्नुभयो. तपाईँले ख्याल गर्नुभयो ख्रिस्ट कसरी मर्नुभयो? ख्रिस्टको मृत्यु निस्सासिएर भएन. ख्रिस्टको मृत्यु क्रुसमा निस्सासिएर भएको थिएन. प्रायः क्रुसमा टाँगेकोहरू निस्सासिएर मर्छन्, जब उनीहरू आफ्नो हातले आफ्नो शरीरको ओजनलाई थाम्न सक्दैनन् अनि उनीहरूको शरीर खुम्चिँदै गएपछि, भित्र बसेपछि, सास फेर्न गाह्रो भएपछि तिनीहरू निस्सासिएर मर्छन्. टाइम लाग्छ, 4 दिनसम्म लाग्छ, तर येशू केही घडी केही क्षणमै 9 देखि 3 बजेसम्म यो 6 घन्टाको समयभित्रमा उहाँले आफ्नो प्राण त्याग्नुभयो. उहाँले आफ्नो प्राण स्वइच्छाले त्याग्नुभयो, जबरजस्ती होइन. उहाँले आफ्नो प्राण त्याग्नुभयो भन्छ बाइबलले. हामी कसैले पनि आफ्नो प्राण त्याग्दैनौँ, छटपटै जो अन्तिमसम्म बाँच्नलाई, अनि हाम्रो श्वास फुत्किन्छ हामीबाट. तर ख्रिस्टले आफ्नो श्वास आफ्नो प्राण आफै त्याग्नुभयो. र युहन्ना 19:30 अनुसार आफ्नो प्राण त्याग्न पहिले येशूले भन्नुभयो, यसरी भन्नुभयो कि अब सिद्धियो, इट इज फिनिस्ड. यसको अर्थ ख्रिस्टले उद्धारको काम पुरा गर्नुभयो. उहाँले केवल मुक्तिको सम्भावना सिर्जना गर्नु भएन, तर निर्णायक रूपमा मुक्ति सुनिश्चित गर्नुभयो क्रुसमा. इट इज फिनिस. ख्रिस्टले तपाईँको मुक्तिको काम क्रुसमै सिद्धाइसक्नु भएको छ. तपाईँले तपाईँको तर्फबाट गर्नुपर्ने केही बाँकी छैन, अपुरो छाड्नु भएको छैन उहाँले. आजभन्दा 2000 वर्ष पहिले ख्रिस्टले हाम्रो खातिर परमेश्वर क्रुस सहनुभयो र हाम्रो साटोमा प्रतिस्थापनको मृत्यु मर्नुभयो. ख्रिस्टको मृत्यु नै उद्धारको पराकाष्ठ हो. इट्स द क्लाइमेक्स अफ सेल्भेसन, क्लाइमेक्स अफ रिडेम्सन, द डेथ अफ क्राइस्ट. ख्रिस्टको मृत्युलाई नै पुरानो कराका सबै बलिहरूले सङ्केत गरेको थियो. पुरानो कराका सबै बलिहरूले, बलिहरू केवल परमेश्वरको अन्तरिम प्रबन्ध थियो, तर ख्रिस्ट आखिरी बलि हुनुहुन्छ. उहाँ परमेश्वरको निस्तारको थुमा हुनुहुन्छ, जसले विश्वासीलाई परमेश्वरसँगको सम्बन्ध र सङ्गतिमा पुनःस्थापित गर्नुभयो. र ख्रिस्टको मृत्युद्वारा वचनको दोस्रो बुदा ख्रिस्टले हाम्रो निम्ति परमेश्वर कहाँ जाने नयाँ बाटो खोलिदिनुभयो. 38 पददेखि 41 पदसम्म. अनि मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म दुई भाग भई च्यातियो. येशूले यसरी प्राण त्याग्नु भएको देखेर उहाँको सामने उभिएका कप्तानले भने, साँच्चै नै यी मानिस परमेश्वरका पुत्र रहेछन्. मन्दिरमा दुईवटा कोठाहरू हुने गर्थ्यो. अलिकति पृष्ठभूमि हामीले जान्न आवश्यक छ. भित्री कोठालाई महापवित्र स्थान भनिन्थ्यो भने बाहिरी कोठालाई पवित्र स्थान भनिन्थ्यो.
महापवित्र स्थान प्रतीकात्मक रूपमा परमेश्वरको वासस्थान थियो र यसभित्र कुनै पनि अशुद्ध कुरा कहिले पनि पस्न मिल्दैन थियो. दुई कोठारको बीचमा एउटा पर्दा थियो र यस पर्दाले पवित्र परमेश्वर र पापी मानिस बीचको सम्बन्ध टुक्रेको छ भन्ने प्रतिबिम्बित गर्दथ्यो. पुजारीलाई केवल वर्षमा एकपल्ट प्रायश्चितको दिनमा मात्र मानिसहरूको पाप क्षमाको निम्ति बलि चढाउने उद्देश्यले महापवित्र स्थानमा प्रवेश गर्ने अनुमति थियो र प्रतीकात्मक रूपमा बलिको रगतले पुजारी र मानिसहरूको पाप शुद्ध हुने गर्दथ्यो. यो परमेश्वरले नै जुटाउनु भएको एउटा अन्तरिम प्रबन्ध थियो. यो शालिन्द दोहोऱ्याउनु पर्थ्यो किनकि पशुहरूको रगतले मानिसहरूको पाप हरण गर्न सक्दैन थियो. जब ख्रिस्टले प्राण त्याग्नुभयो मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म दुई भाग भई च्यातियो. यसको अर्थ ख्रिस्टले हाम्रो निम्ति परमेश्वर कहाँ जाने नयाँ बाटो खोलिदिनु भएको छ. अब परमेश्वर कहाँ जानको निम्ति नियमित बलिहरू चढाइराख्न आवश्यक छैन. ख्रिस्ट नै हाम्रो बलि हुनुहुन्छ. उहाँले हाम्रो सबै पाप भूत वर्तमान र भविष्यको सबै पाप बोकेर क्रुसमा बलि हुनुभयो. ख्रिस्टको प्रायश्चित हाम्रो पाप क्षमाको निम्ति परमेश्वरको अन्तरिम प्रबन्ध थिएन तर अन्तिम प्रबन्ध थियो. यो स्थायी प्रायश्चित थियो एकपल्ट सधैँको लागि. अब ख्रिस्टको रगतद्वारा महापवित्र स्थानमा हामी अर्थात् परमेश्वर कहाँ हामी जान सक्छौँ, परमेश्वर कहाँ जान सक्छौँ. परमेश्वर हामी बिच अब त्यो पर्दा छैन किनकि ख्रिस्टले त्यो विभाजनको पर्खाललाई त्यो पर्दालाई उहाँले च्यातिदिइसक्नु भएको छ. ख्रिस्टको मृत्युको कारण अब हामी परमेश्वरसँग संगति गर्न सफल भएका छौँ. हिब्रू 10:19-22 भन्दछ यसकारण भाइ हो येशूको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ. हाम्रा निम्ति एउटा नयाँ र जीवित मार्ग उहाँले खोलिदिनुभयो जसको कारण पर्दाद्वारा अर्थात् उहाँको शरीरद्वारा भएर हामी भित्र पस्न सक्छौँ. परमेश्वरको घरानामा हाम्रो एकजना महान पुजारी हुनुभएको हुनाले हाम्रा हृदय खराब विवेकबाट छर्कोद्वारा चोख्याएर र शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो परमेश्वरले विश्वासको साँचो हृदयले विश्वासको सम्पूर्ण भरोसामा हामी परमेश्वरको समीप जाउँ. सुप्रिय मित्रहरू, ख्रिस्टले जे गर्नुभयो त्यो गर्ने शक्ति पशु बलिहरूमा थिए. ख्रिस्टले हाम्रो निम्ति परमेश्वरको समीपमा जाने स्थायी पर्मानेन्ट त्यो बाटो खोलिदिनुभयो. ख्रिस्टको मृत्युद्वारा अब पाप पस्ताव गरी ख्रिस्टमा भरोसा गर्नेहरू सबैको निम्ति पापको क्षमा उपलब्ध छ, चाहे पृष्ठभूमि जस्तो सुकै होस्। उदाहरण निम्ति 39 यीशुले यसरी प्राण त्याग्नु भएको देखेर उहाँको सामुन उभिएका कप्तानले भने साँच्चै नै यी मानिस परमेश्वरका पुत्र रहेछन्. यो कप्तान एक अन्य जाति मूर्ति पूजक थिए जो ख्रिस्टलाई क्रुसमा चढाउनेहरू मध्येका थिए तर परमेश्वरले उसमाथि अनुग्रह गर्नुभयो र उसले ख्रिस्टलाई स्वीकार गर्यो. ख्रिस्टले हाम्रो निम्ति परमेश्वर कहाँ जाने त्यो प्रवेशद्वार खोलिदिनुभयो. त्यो द्वार भएर जो पनि जान सक्छ, यहुदीहरू मात्र होइन अन्य जाति पनि, यो रोमी अन्य जाति, यो एउटा सिपाही एउटा कप्तान पनि ख्रिस कहाँ गएका छन्. अब हामी सबैजना बाँच्न सक्छौँ, अपवाद बिना होइन तर भेद बिना बाँच्न सक्छौँ. ख्रिसको सुसमाचार अब सबैको लागि हो, यो केवल यहुदीहरूको लागि मात्र होइन अन्य जातिको लागि पनि हो, यो केवल अमेरिकनहरूको लागि मात्र होइन, यो विदेशी धर्म होइन, यो नेपालीको लागि पनि हो, यो केवल गरिबहरूको लागि मात्र होइन, खालि गरिबहरूको लागि भनेर प्रचार गरेको छ, यो धनीहरूको लागि पनि हो, यो केवल अशिक्षितहरूको लागि मात्र होइन तर यो शिक्षित र समाजका बुद्धिजीवीहरूको लागि पनि हो, यो केवल रोगीहरूको लागि मात्र होइन किनकि खालि रोगीहरूको लागि भनेर प्रचार गरेको छ, यो निरोगी स्वास्थ्यहरूको लागि पनि हो सुसमाचार, यो केवल दलितहरूको लागि मात्र होइन किनकि इसाई धर्म दलित धर्म भन्ने आरोप लगाइन्छ, दलितहरूको लागि मात्र होइन यो दङ्गालहरूको लागि पनि हो, यो ब्राह्मणहरूको लागि पनि हो, यो क्षेत्रीयहरूको लागि पनि हो र यो केवल पुरुषहरूको लागि मात्र होइन यो सुसमाचार समान रूपमा महिलाहरूको लागि पनि हो. 40-41 हेर्नुहोस् न, त्यहाँ टाढेबाट हेरिरहने केही स्त्रीहरू पनि थिए, तिनीहरूमध्ये मरियम मग्दलिनी अनि सानो चाहिँ याकुब र युसुफकी आमा मरियम र सलोमी थिए. उहाँ गालिलमा हुनुहुँदा यिनीहरूले उहाँलाई पछ्याउँथे र उहाँको सेवा टहल गर्थे. यसुको यसुको साथमा यरुसलेममा आएका अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए. मर्कुसले हामीलाई स्त्रीको बारेमा
जानी बुझिकन यसरी बताइरहेका छन् कि परमेश्वरको मुक्तिको योजनामा अब खालि यहुदीहरू मात्र छैनन्, अन्य जातिहरू पनि छन्, अब खालि पुरुषहरू मात्र होइन स्त्रीहरू पनि छन्, सबै बराबर छन्, पुरुष स्त्री समान रूपमा परमेश्वरको राज्यका हकदारीहरू छन्, सबैको निम्ति समान रूपमा ख्रिस्टले बाटो खोलिदिनु भएको छ, हामी सबै परमेश्वर कहाँ ख्रिस्टद्वारा भएर जान सक्छौँ। त्यही भएर यहाँ स्त्रीहरू देखा परेको छन्, यी महिलाहरू जसले यसलाई पछ्याइरहेका थिए, यिनीहरूलाई कसँग तुलना गरौँ? ती 11 जना चेलाहरूसँग तुलना गरौँ न, ती चेलाहरू कहाँ गए? ती मर्द पुरुषहरू कता गए? सायद यिनीहरू डराइरहेका थिए, कुनै ठाउँमा लुकेर बसिरहेका थिए, पछि यसुले भेट्नुहुन्छ, तर यी स्त्रीहरू भने सार्वजनिक रूपमा टाढैबाट भए पनि यसुलाई पछ्याइरहेका नै छन्। यसलाई भन्छ वफादारिता, यसलाई भन्छ विश्वास योग्यता। गेस वाट के हुन्छ पछि गएर? परमेश्वरको प्रबन्धमा यिनै स्त्रीहरू ख्रिस्टको पुनरुत्थानको पहिलो साक्षीहरू भन्छन्। यिनै स्त्रीहरू चेलाहरू होइन जो यीशुसँगै थिए, तर यिनै स्त्रीहरू यीशुको पुनरुत्थानलाई देख्छन्। परमेश्वरको महिमा होस्। सो हामी सुरुको प्रश्नमा फर्किन्छौँ कि संसारको इतिहासमा घटेको सबभन्दा डरलाग्दो कारी लाग्दो घटना होलोकस्ट होइन, 9/11 होइन, नारायण जी राजदरबार हत्याकाण्ड पनि होइन, तर परमेश्वरको अनन्तको पुत्र येशु ख्रिस्टको क्रुसको मृत्यु थियो। तथापि ख्रिस्टको मृत्यु व्यर्थको भने थिएन, यो एउटा पराजय थिएन, यो नोक्सान थिएन, यो त विजय थियो। पाप शैतान र मृत्युमाथिको विजय थियो ख्रिस्टको मृत्यु, कारण ख्रिस्ट केवल एक शहीदको रूपमा मर्नु भएन, उहाँ त उद्धारकर्ताको रूपमा मर्नुभयो। सो मित्रहरू, यदि तपाईँ यस उद्धारकर्तालाई चिन्नुहुन्छ भने, यदि यस बिहानी तपाईँ उहाँसँगको सम्बन्धमा हुनुहुन्छ भने, यदि तपाईँ येशूको चेलाहरू मध्येका हुनुहुन्छ भने, अब परमेश्वरले उहाँको क्रोध तपाईँमाथि कहिले पनि खन्याउनु हुने छैन। किन तपाईँलाई थाहा छ? किनकि उहाँले आफ्नै पुत्रमाथि हामीमाथि खन्याउनु पर्नेको 2000 वर्ष पहिले खन्याइदिइसक्नुभयो। उहाँको पुत्रले उहाँको क्रोध सबै पिदिसक्नुभयो। अब तपाईँ र मैले पिउनु पर्ने त्यहाँ अलिकति पनि बाँकी छैन, अलिकति पनि बाँकी छैन, यसको अस्तित्व नै छैन। अब परमेश्वरले दोहोरो न्याय गर्नुहुन्न। उहाँले हाम्रो सट्टामा आफ्नो पुत्रको एकपल्ट न्याय गरिसक्नुभयो, अब उहाँले हाम्रो न्याय गर्नुहुन्न। त्यसकारण बाइबलले भन्छ Romans 1:8 कि यसकारण अब ख्रिस्टमा भएकाहरूलाई दण्डको आज्ञा छैन। किन? किनकि हाम्रो सट्टामा ख्रिस्टले दण्ड भोग्नु भइसक्यो। हाम्रो विरुद्धमा रहेको परमेश्वरको त्यो क्रोधको समुद्र सुकिसक्यो, सबै ख्रिस्टले साम्य पारिदिइसक्नु भयो, सिद्ध्याइसक्नु भयो, ख्रिस्टले पिदिसक्नु भयो। तर यदि तपाईँ यस मुक्तिदातालाई चिन्नुहुन्न भने, यदि तपाईँ यस बिहानी आफैलाई ख्रिस्टको चेलाहरू मध्येको देख्नुहुन्न भने, तपाईँ ख्रिस्चियन होइन भने, तपाईँ अझै पनि परमेश्वरको क्रोध मुनि हुनुहुन्छ, परमेश्वरको त्यो जलिरहेको दन्किरहेको क्रोध मुनि हुनुहुन्छ, र अँध्यारो नरकले तपाईँको प्रतीक्षा गरिरहेको छ। डरलाग्दो कुरो। त्यसकारण कृपया आफ्नो पाप स्वीकार गर्नुहोस्, पश्चाताप गर्नुहोस् र प्रभु येशू ख्रिस्टमा विश्वास गर्नुहोस्, उहाँमा आउनुहोस्, किनकि केवल येशूले मात्र तपाईँको उद्धार गर्न सक्नुहुन्छ। हाम्रो धार्मिक क्रियाकलाप र हाम्रो नैतिक चरित्रले कहिले पनि पापको क्षमा कमाउन सक्दैन। यदि यो सम्भव थियो भने ख्रिस्ट किन मर्नु पर्यो? Galatians 2:21 पावल भन्छन्, किनकि व्यवस्थाद्वारा धर्मी ठहरिने हो भने त ख्रिस्ट व्यर्थमै मर्नुभयो। हामी आफैलाई बचाउन नसक्ने भएकै कारण ख्रिस्ट हाम्रो निम्ति आउनुभयो, सिद्ध जीवन जिउनुभयो र परमेश्वरको क्रोध मुनि क्रुसमा मर्नुभयो र तेस्रो दिनमा जीवित भई उठ्नुभयो। तपाईँलाई बचाउन सक्ने एउटै मात्र व्यक्ति हुनुहुन्छ, त्यो उहाँ नै हुनुहुन्छ, ख्रिस्ट येशूमा आउनुहोस्। यदि उहाँलाई इन्कार गर्नुभयो भने तपाईँले तपाईँको मुक्तिको एउटै आशालाई इन्कार गर्नुहुँदैछ, एउटै आशा, त्यो बाहेक अरू आशै छैन। त्यसैले रोमिन कप्तानसँग मिलेर तपाईँले येशूलाई स्वीकार्दै यसरी भन्नुहोस् कि साँच्चै नै यी मानिस परमेश्वरका पुत्र रहेछन्। आउनुहोस् हामी प्रार्थना गरौँ।